بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پر. ناظرین السلام علیکم، میں علی عباس عزیزی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں. باطل اور ظلم و ستم پر حق کی فتح، شمشیر پر خون کی کامیابی، حریت پسندوں کے سید و سالار سید الشہداء حضرت امام حسین علیہ الصلوۃ والسلام اور ان کے اصحاب باوفا کے ایام شہادت کی آمد کے مناسبت سے آپ سب کی خدمت میں تعزیت پیش کرتے ہیں. ناظرین، جیسا کہ آپ جانتے ہیں کہ ہم پروگرام انداز جہاں میں علاقائی اور عالمی مسائل پر گفتگو کرتے ہیں، تو ہمارے آج کے پروگرام کا موضوع ہے پاکستان میں حکومت اور طالبان کے درمیان مذاکرات کا مستقبل. اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے، مگر مختصر سے وقفے کے بعد. جہاں ناظرین، جیسا کہ آپ جانتے ہیں کہ گزشتہ دنوں پاکستان میں کالعدم تحریک طالبان پاکستان کے سرغنہ حکیم اللہ محسود کو ڈرون حملوں میں ہلاک کر دیا گیا. امریکی ڈرون حملے میں مارے جانے کے بعد طالبان اور حکومت پاکستان کے درمیان جو مذاکرات مجوزہ طور پر تیاری شروع ہو چکی تھی، جن کی وہ اب معطل ہو گئے ہیں اور مذاکرات کا سلسلہ روک دیا گیا. البتہ بعض خبروں میں یہ کہا گیا کہ مذاکرات شروع ہو چکے تھے، بعض یہ کہا جا رہا ہے کہ مذاکرات ہونے والے تھے. بہرحال مذاکراتی عمل فی الحال رک گیا ہے، اور طالبان نے واضح طور پر کہا ہے کہ اب ہم حکومت پاکستان سے مذاکرات نہیں کریں گے. بہت سے پاکستان میں مبصرین کا خیال یہ ہے کہ امریکہ نے ڈرون حملے کر کے پاکستانی حکومت کے لیے انتہائی مشکل صورتحال پیدا کر دی ہے. کیا صورتحال آئندہ بنتی ہے اور کیا کچھ ہو سکتا ہے اس نئی صورتحال کے تناظر میں، اس کا ہم جائزہ لیں گے اپنے آج کے اس پروگرام میں. مگر ہمارے ساتھیوں نے یہاں پر ایک رپورٹ تیار کی ہے، پہلے اسے دیکھتے ہیں پھر آپ کی خدمت میں اور اپنے مہمانوں کی خدمت میں حاضر ہوتے ہیں. جناب ناظرین، جیسا کہ ابھی ہمارے ساتھی نے بتایا کہ طالبان کے ساتھ حکومت کے مذاکرات کے تعلق سے بہت سارے سوالات ہیں جن کا جواب شاید ان کے پاس بھی نہیں جو مذاکرات کرنا چاہتے ہیں. اس وقت چلتے ہیں سیدھے اسلام آباد اسٹوڈیو، جہاں پر موجود ہیں پاکستان کی سینئر اور سرکردہ تجزیہ نگار محترمہ فوزیہ شاہد. السلام علیکم.
وعلیکم السلام.
یہ جو واقعہ پیش آیا اور جس میں حکیم اللہ محسود مارا گیا، اس کے بعد اگرچہ حکومت نے کہا کہ یہ سبوتاج کرنے کی کوشش ہے مذاکراتی عمل کو، پھر بھی وفاقی کابینہ کے اجلاس میں یہ اس عزم کا اعادہ کیا گیا کہ ہم مذاکراتی عمل جاری رکھیں گے. حکومت کہہ رہی ہے ہم مذاکراتی عمل جاری رکھیں گے اور طالبان نے سرے سے انکار کر دیا ہے، تو اب مذاکرات کا مستقبل کیا ہے؟
بہت شکریہ. دیکھیے، سب سے پہلے تو یہ ہے کہ مذاکرات کس بیس پہ اور کیا آگے بڑھ رہے تھے، اس کا بھی بہت جو ہے اس کو بھی جائزہ لینے کی ضرورت ہے. حکومت کی جانب سے جو مذاکرات کرنے کی بات کی جا رہی ہے، اس کو تو ہم بالکل اس طرح دیکھتے ہیں کہ جو اے پی سی میں فیصلہ کیا گیا اور یہ فیصلہ ہوا کہ مذاکراتی عمل جو ہے وہ کیا جائے، اور اگر مذاکرات کامیاب نہیں ہوتے یا مذاکرات نہیں ہو سکتے تو دوسرا آپشن جو ظاہر ہے سب کے پاس موجود ہوتا ہے، اس کا استعمال کیا جائے. اس وقت جو پاکستان میں صورتحال ہے، میں سمجھتی ہوں کہ ایک طویل عرصے سے بہت گمبھیر صورتحال سے ہمیں گزرنا پڑ رہا ہے، لیکن اس وقت جو صورتحال ہے جو دو تین دن میں ڈیولپ ہوئی ہے، یہ گمبھیر ترین صورتحال ہے جس میں ابھی تو ہمیں سامنے کوئی، اگر یہ کہا جائے کوئی سامنے کوئی چیز دکھائی نہیں دیتی. اس کے بعد جو ہے ظاہر ہے کہ ابھی آپ کو معلوم ہے کہ طالبان میں بھی ایک لیڈرشپ کے حوالے سے مختلف اختلافات سامنے آ رہے ہیں. گو عصمت اللہ جو ہیں ان کو ایک قائم مقام ایک عہدہ دیا گیا ہے، ان کو ذمہ داری دی گئی ہے، سربراہی دی گئی ہے، لیکن مستقل سربراہ جو ہے ان کے سامنے آنے پہ ہی کوئی بات سامنے آئے گی. لیکن میرا خیال ہے جو میں پچھلے کافی عرصے سے اس کو دیکھ رہی تھی کہ جو مذاکرات کی بات کی جا رہی تھی، اس میں یہ تین علماء کا یہ وفد جو جانے کی بات کی جا رہی تھی یا مذاکرات کی ابتدا، لیکن دوسری جانب سے ہمیں پہلے بھی جو ہے وہ کوئی اتنا ٹھوس ہمیں دکھائی نہیں دیتا تھا، ان کی ول دکھائی نہیں دیتی تھی. کیونکہ آپ نے دیکھا کہ جب مذاکرات کے عمل کی بات کی گئی تو طالبان کی جو سرگرمیاں ہیں وہ بہت زیادہ ہو گئی، چاہے وہ پشاور میں ہم یہ دیکھتے ہیں یا اس کے ساتھ ساتھ ہم بلوچستان کے مختلف علاقوں میں دیکھتے ہیں. تو طالبان کی جو سرگرمیاں جو بہت زیادہ یہاں بمبار قسم کی کاروائیاں ہونے لگ گئیں، بہت سے مختلف علاقوں میں ہم نے یہ دیکھا کہ چاہے وہ کرسچن کے کسی اس میں چرچ پہ ہوا یا کہیں بھی ہوا، تو یہ ایسے واقعات جو ہیں ان کا تسلسل ہو گیا تھا. تو وہیں ہمارے مذاکرات کے عمل کو میں سمجھتی ہوں کہ بہت سے خدشات جو ہیں پیدا ہو گئے تھے کہ دوسری جانب ہمیں ول دکھائی نہیں دیتی. اب سوال زیادہ جو یہ پیدا ہوتا ہے اور پاکستان میں آج کل جو زیادہ ڈسکس کیا جا رہا ہے, تقریباً ہر جگہ یہ بات کی جا رہی ہے کہ کیا مذاکرات ہونے چاہیے یا نہیں ہونے چاہیے. بظاہر تو یہ لگتا ہے کہ امن کی ہر کوشش جو ہے وہ کی جانی چاہیے, لیکن دوسری جانب جب یہ ایک بھی ڈیمانڈ بڑھتی چلی جا رہی ہے, یہ عوامی سطح کی میں بات کر رہی ہوں کیونکہ پولیٹیکل سطح پہ جو ابھی اے پی سی ہوئی تھی اسی پہ ابھی تک لوگ قائم ہیں, وہ سیاسی جماعتیں تمام اس پہ قائم ہیں کہ انہوں نے حکومت کا ساتھ دے رہے ہیں, کیونکہ جس طرح میں نے ذکر کیا کہ صورتحال بہت گھمبیر ہے, تمام سیاسی جماعتیں اس وقت ایک پیج پہ ہیں اور وہ یہ چاہ رہی ہیں کہ حکومت جو اقدامات کرے گی اس کو سپورٹ کریں گے. دوسری جانب ہمیں ابھی بھی میں بالکل واضح طور پہ سمجھتی ہوں کہ وہ ول دکھائی نہیں دیتی, اور وہ ول جو ہے اس کو کون, اس کے پیچھے کون ہے. میرا خیال ہے کہ ہمیں اس کا جائزہ لینا چاہیے اور بالکل اس طاقت کو دیکھنا چاہیے کہ جس نے اس صورت میں جب مذاکرات آگے بڑھ رہے تھے یا بقول جس طرح حکومت دعویٰ کر رہی تھی کہ تین رکنی وفد جا رہا ہے, تو کیوں حکیم اللہ محسود کو نشانہ بنایا گیا. حکیم اللہ محسود نے اگر جو بھی اس کی کاروائی ہیں, میرا خیال ہے کہ جو قتل و غارت کے حوالے سے کہا جاتا ہے, پاکستان میں جو بدمنی کے حوالے سے کہا جاتا ہے, اس میں کوئی دوسری رائے نہیں ہے کہ اس کی انوالومنٹ ہے, لیکن اتنا عرصہ پہلے اس کو ٹارگٹ نہیں, کیوں نہیں کیا گیا جب مذاکرات کے ایک صورت سامنے دکھائی دینے لگی تو اس کو کیوں ٹارگٹ کیا گیا. بالکل ہم لوگ اس پہ کنوینسڈ ہیں کہ بیرونی طاقتیں, جس میں میں واضح طور پہ نام لینا چاہوں گی امریکہ کا میں نام لینا چاہوں گی اور اس کے ساتھ ساتھ کچھ ہمارے اسلامی ممالک اس میں شامل ہیں, کہ وہ نہیں چاہتے کہ پاکستان میں امن و استحکام ہو. اور حکیم اللہ محسود جو ایک دعویٰ کر رہے تھے کہ ان کے ساتھ بہت سے گروپ شامل ہیں, اور آپ کو علم ہوگا کہ انہوں نے جو ایک جرگہ کیا تھا اس میں بہت زیادہ یہ طالبان کے گروپ اس میں شریک ہوئے تھے, جس میں مذاکرات کے حوالے سے بھی گفتگو کی گئی تھی. تو وہ حکیم اللہ محسود اس وقت ایک واحد سامنے دکھائی دے رہے تھے کہ شاید ان کے ساتھ مذاکرات کا آغاز ہوگا, اور انہوں نے کچھ اس قسم کی خواہش کا بھی اظہار کیا تھا مذاکرات کے حوالے سے, کچھ مثبت اشارے بھی ان کی طرف سے آئے تھے. اب ایک مرتبہ پھر ہم میں سمجھتی ہوں کہ ایسے بھنور میں پھنسے ہوئے ہیں کہ ہمارے سامنے کوئی ایسی صورت نہیں ہے. طالبان اس وقت جو ہیں ان کی قیادت نہیں ہے, قیادت جو آنے والی ہے میرا خیال ہے کہ شاید ان میں وہ تحمل نہیں ہوگا, کیونکہ اگر ہم یہ دیکھتے ہیں کہ اگر کسی بھی جماعت کا لیڈر مارا جاتا ہے تو اس کی جماعت میں وہ تحمل نہیں پایا جاتا. مجھے دکھائی ابھی فی الحال نہیں دے رہا کہ کوئی مذاکرات مستقبل قریب میں کوئی کامیابی سے امکنار ہوں یا اس میں امکان بھی پیدا ہو, اور ابھی ایک جو تعطل آیا ہے مذاکرات کی ابتدا کرنا بہت مشکل ہوتا ہے. اب اس میں آج مولانا فضل الرحمان نے جو پارلیمنٹ میں خطاب کیا ہے اس میں بہت واضح طور پہ ایک جو موقف پیش کیا ہے, میرا خیال ہے کہ انتہائی سنجیدہ انہوں نے گفتگو کی ہے. مذاکرات کے حوالے سے بھی ان کی جو گفتگو تھی اس پہ بھی انہوں نے ایک اپنا موقف واضح کیا ہے, اور مذاکرات کی خواہش ہونا اور اس کا انعقاد ہونا یہ بالکل الگ باتیں ہو گئی ہیں, اور انعقاد کی جو بات ہے وہ کچھ تعطل کا شکار ہو گئی
بہت
ہے.
شکریہ محترمہ.
ماضی قریب میں کوئی ایسا امکان دکھائی نہیں دیتا
جی,
لیکن خواہش یہ ہے کہ فوری طور پہ مذاکرات کا عمل جو ہے وہ آگے بڑھے, کیونکہ 2014 جو ہے ایک ڈیڑھ ماہ بعد اس کا آغاز ہونے والا ہے, اور جب ہم 2014 کی بات کرتے ہیں تو یقیناً ہم انخلا کی بات کرتے ہیں, نیٹو فورسز کے انخلا کی بات کرتے ہیں, اور اس کے ساتھ ساتھ اس وقت پاکستان میں ایک جو ڈویژن بہت واضح دکھائی دیتی ہے اور وہ ڈرون حملوں کے حوالے سے. ڈرون حملوں کے
محترمہ میں پھر حاضر ہوں گا آپ کی خدمت میں. میں اس وقت
ہمیشہ سے یہ کہتی رہی ہیں کہ یہ ہماری سرزمین کے لیے, ہماری سالمیت پہ خطرہ ہے, ہمارے سرزمین کے اندر آ کے یہ اٹیک کیا جاتا ہے. اب دوسری جانب تحریک انصاف جس کی حکومت ہے,
بہت شکریہ بہت شکریہ, میں پھر حاضر ہوں گا
واضح طور پہ.
جی محترمہ چلتے ہیں لندن اسٹوڈیو جہاں پر موجود ہیں سینئر تجزیہ نگار ڈاکٹر مخصوص صدیقی. السلام علیکم جناب.
جی وعلیکم السلام.
صدیقی صاحب, جب یہ ڈرون حملہ ہوا اور حکیم اللہ محسود مارا گیا تو حکومت پاکستان نے سخت رد عمل ظاہر کیا, چنانچہ وفاقی وزیر داخلہ چودھری نثار علی نے کہا کہ ہم اب امریکہ کے ساتھ تعلقات پر نظر ثانی کرنے کی کوشش کریں گے, کیا ایسا کچھ ہو سکتا ہے؟
دیکھیے یہ جو یہ سارے جو بیانات سننے میں آتے ہیں اور جو لوگ تقریریں کرتے ہیں اور خاص طور پہ یہ لیڈران یہ بات کرتے ہیں, یہ صرف پبلک کو کا غصہ جو ہے وہ تھوڑا سا ٹھنڈا کرنے کے لیے. पाकिस्तान कितने दिनों से हम ये सुनने में आ रहा है कि ड्रोन हमले अगर नहीं बंद हुए तो हमारे ताल्लुकात को हम दोबारा से जायजा लेंगे। अभी वजीर आजम साहब भी अमेरिका होके आए हैं और अकवाम मुत्तहदा होके आए हैं और ये सारा मौजू उठाया गया था। देखिए, मेरा अपना ये ज़ाती ख्याल है कि ड्रोन हमले जो हो रहे हैं इसमें पिछली जो हुकूमत थी उसकी पूरी शमूलियत थी, और मुझे तो ये शक ये है कि आर्म फोर्सेज आर्मी जो पाकिस्तान आर्मी है वो भी इसके साथ साथ है कि ये ऐसा हो ही नहीं सकता कि देखिए इतनी सारी बातें होती हैं, इतना शोर होता है और इतनी गुफ्तगू होती है और हालात में कोई तब्दीली नहीं आती। अब पाकिस्तान की आवाम को ये सोचना देख लेना चाहिए और समझ गए होंगे कि ये सिर्फ ये जो जाहिर तौर पे जो निसार साहब कह रहे हैं और जो वजीर आजम साहब भी कहेंगे और जो भी कुछ कहेंगे ये सिर्फ सिर्फ दिखावे के लिए, और पाकिस्तान को कोई पाकिस्तान उस पोजीशन में है ही नहीं जो अमेरिका के साथ किसी किस्म से वो उसका यानी मुकाबला कर सके। ये तो जब तक के वही सूरत वापस नहीं आती कि जब तक ये अमेरिका की फौजें इस खित्ते से मुकम्मल तौर पर नहीं निकल जाती और अमेरिका के जितने जासूस हजारों लाख की तादाद में जो पाकिस्तान में है उनको नहीं पकड़ के निकाला जाता, ये हालात चलते रहेंगे। देखिए, ड्रोन हमले का ये है कि अच्छा अमेरिका का कि क्या पॉलिसी रही है, अमेरिका की पॉलिसी ये रही है कि वो उस वक्त तक वो जो लोग उनके फायदे मफाद के लिए काम करते हैं वो तो जब तक तो वो उनके साथ होते हैं, जब वो समझते हैं कि अब उनके होने से कोई अमेरिका को कोई फायदा नहीं हो तो उसको उनको खत्म करा देते हैं। तो ये अब ये कि इन्होंने मज़ाकरात का तो मेरा जो पूरा देखिए फौज से और तालिबान से मज़ाकरात बहुत ज़माने से चल रहे हैं, इसमें कोई शक नहीं है, बहुत सारी रिपोर्टें हैं, लोगों को इसके बारे में पूरा इल्म है। मेरा अपना भी ख्याल था कि पिछले दिनों कुछ ना कुछ मज़ाकरात ज़रूर हुए होंगे। अब अमेरिका ने इसको हकीमुल्ला मसूद को इस वक्त जो मारा है उसका उसकी क्या वजह हो सकती है ये अभी तक मुझे पूरी तरह से समझ में नहीं आया, क्योंकि वो ये ठीक है वो ये चाहते हैं कि पाकिस्तान में कभी अमन कायम नहीं हो, और वो जो जैसा अभी हमने इस्लामाबाद से सुना कि ना सिर्फ अमेरिका बल्कि चंद इस्लामी ममालिक भी इसमें शामिल हैं जिनका मैं अक्सर जिक्र करता रहता हूँ और उनकी अपनी वजूहत हैं, क्योंकि वो ये नहीं चाहते कि पाकिस्तान जो है ऐसी ताकत बने कि यानी इकोनॉमिक तौर के ऊपर कि जो उन लोगों को जिससे अपनी यानी अपने जो इकोनॉमिक डेवलपमेंट उसका खदशा हो। तो ये देखिए, और दूसरी चीज़ ये है कि ये तालिबान के बारे में ये बात हमको समझ लेनी चाहिए कि ये इनमें बहुत सारे गिरोह ऐसे हैं जो अमेरिका के से जिनको माली मदद मिल रही है, जिसमें जिससे अमेरिका से इनको हथियार मिल रहे हैं और जो अमेरिका का काम कर रहे हैं। अब ठीक है, अभी हकीमुल्ला के मरने के बाद अभी इनके पास क़यादत का मसला हो गया है, लेकिन मुझे यकीन है कि जो इनका लीडर द्वारा चुना जाएगा वो सामने आएगा और वो उससे जो है मज़ाकरात पाकिस्तान के शुरू हो सकते हैं और शुरू होने पड़ेंगे, क्योंकि देखिए फौजी कार्रवाई से कोई फ़ायदा नहीं होगा
बहुत
और ना
शुक्रिया
अभी
मखसूस
तारीख
सदर
में देखिए
साहब
कभी भी।
जी
जी
बहुत शुक्रिया, मैं फिर हाजिर हूँ।
जी
मैं चलते हैं कराची स्टूडियो जहाँ पर मौजूद हैं पाकिस्तान के सीनियर और बुज़ुर्ग सहाफ़ी और तर्जनिगार आगा मसूद हुसैन। अस्सलाम वालेकुम जनाब।
वालेकुम अस्सलाम।
जी आगा साहब, मेरा सवाल आपसे ये है कि हुकूमत पाकिस्तान का
वालेकुम अस्सलाम।
जी शुक्रिया, पाकिस्तानी हुकाम का कहना है कि अमेरिका ने वादा किया था कि मुजाकराती अमल के दौरान कोई ड्रोन हमला नहीं किया जाएगा। दूसरी तरफ तालिबान का कहना है कि हुकूमत पाकिस्तान ने अमेरिका से हकीमुल्ला मैसूद का सौदा किया। बात है क्या असल में?
मैं ये बात तो आपकी खिदमत में अर्ज करना चाहता हूँ कि अमेरिका ने नवाज शरीफ के साथ मुलाकात में ऐसा कोई वादा नहीं किया था। सिर्फ उन्होंने ये कहा था कि हम आपके और तालिबान के माबैन जो मजाकरात हो रहे हैं हम उसकी हिमायत करते हैं, और उन्होंने ये कोई नहीं कहा था कि हम जो है हमला नहीं करेंगे। और मैं आपको बता दूं कि इस हमले से 2 हफ्ते पहले पाकिस्तान में अमरीकी सफीर ओल्सन ने चौधरी निसार अली साहब से मुलाकात की थी, और उन्होंने ये कहा था कि हमें लतीफ महसूद ने, जिसको अमेरिका ने पकड़ा है अफगानिस्तान के अंदर, उसने यह अंदिया दिया है कि पाकिस्तान और अफगानिस्तान में अमरीकी फौजों के खिलाफ जबरदस्त हमला किया जाएगा। तो चुनाचे उन्होंने ये कहा कि हम हकीमुल्ला महसूद को जो है मौका मिलेगा तो हम इसको कत्ल कर देंगे। तो चुनाचे उन्होंने कत्ल किया। पाकिस्तान की हुकूमत जो थी वो एपीसी के बाद जो है गुमोगू की कैफियत पे थी कि हमें मुलाकात, हमें किस बुनियाद पर बात करनी चाहिए, वो नुकात क्या हो सकते हैं। और मैं आपकी खिदमत में ये भी अर्ज करना चाहता हूं कि अभी तक टेलीविजन पे किसी को ये नहीं मालूम कि वो नुकात कौन है जिनको लेके वो तीन जय्यद उल्मा जा रहे थे। सिर्फ मैंने अपने कॉलम में ये लिखा था कि वो नुकात ये है कि उन्होंने एक इकोनॉमिक पैकेज दिया है तालिबान को। उन्होंने कहा है कि हम आपको गैस और इलेक्ट्रिसिटी फ्री देंगे, हम आपको तालीम फ्री देंगे, हम आपके लिए सेहत के जो मराकज है वहां कायम करेंगे, हम आपको बल्दियाती निजाम देंगे और हम आपको 20,000 रुपये महानामा की नौकरी, जो नौकरी के काबिल होंगे उनको 20,000 रुपये महानामा देंगे, और 18 साल के बच्चे बच्चियों के सिलसिले में हम 15,000 रुपये महानामा उनको अनएम्प्लॉयमेंट उनको वो देंगे, और वहां पे बल्दियाती निजाम जो होगा उसमें वो शूरा भी अपना जो है कायम कर सकते हैं। ये नुकात थे जो किसी ने नहीं बताया और जो हमने हासिल किए थे और हमने अपने कॉलम में भी लिखा। तो मैं ये अर्ज कर रहा हूं कि इन्होंने एक तो डिलेइंग टैक्टिक्स की है, दूसरी बात यह है कि हकीमुल्ला महसूद के सिलसिले में अमरीका और पाकिस्तान के ख्यालात एक ही थे। अमरीका ने $5 मिलियन का जो है इनाम रखा था हकीमुल्ला महसूद के सिलसिले में, उनके सर की कीमत थी, और इसके बाद पाकिस्तान ने 5 करोड़ रुपए रखे थे हकीमुल्ला महसूद के सर की कीमत। तो आप मुझे बताइए कि दोनों का कम से कम यह है कि दहशतगर्दी के खिलाफ और हकीमुल्ला महसूद और टीपीपी के खिलाफ, तहरीके तालिबान के खिलाफ एक ही पेज पे हैं ये लोग, और अब ये एक किस्म का तासुर ये दे रहे हैं कि अमन को कत्ल कर दिया गया है। कि अमन कैसे कत्ल हुआ है? ये लोग तो वही लोग हैं कि जो किराए के कातिल थे पाकिस्तान के अंदर, 50,000 लोगों को इन्होंने मारा है। हाल ही में उन्होंने जनरल न्याजी को किया जिसमें बाकायदा मुल्ला फजलुल्लाह का नाम लिया जा रहा है। तो ये कौन लोग थे? मैं ये नहीं समझता कि ये पाकिस्तान के दोस्त थे। और फिर ये कि ये कौन तयन करेगा कि हकीमुल्ला महसूद जो था वो बातचीत के लिए तैयार था? अभी तो ये तीन उलमा जिनको जाना था मीरान शाह वहां तो पहुंचे भी नहीं थे, जहाज उड़ा भी नहीं था, और इसके बाद ये वाकया हो गया। लेकिन ये मैं आपसे बताना चाहता हूं कि अमेरिका ने हकीमुल्ला महसूद को इसलिए कत्ल किया, और इससे पहले वलीउर रहमान को कत्ल किया, नेक को निकालम को कत्ल किया, उसका बुनियादी मकसद ये था कि जब ये बातचीत होती तो ये बताते कि अमेरिका किस तरीके से इस्तेमाल कर रहा है, क्योंकि 70 से लेकर 35 ग्रुप जो है ये तालिबान के तहत जो है काम कर रहे हैं, उसमें से बकौल इमरान खान के बेशतर क्रिमिनल्स हैं, जराइम पेशा लोग हैं। तो आप मुझे बताइए कि ये किन से बात कर रहे थे? कल तकरीर करते हुए कौमी असेंबली में चौधरी निसार अली साहब ने ये फरमाया कि हमने 17-18 ग्रुप जो है वो आइडेंटिफाई किए हैं और उनसे हम बात करेंगे, और पैकेज जो है वो इकोनॉमिक है जो मैंने अभी अब्बास साहब आपकी खिदमत में पेश किया। मैं ये अर्ज कर रहा हूं कि ये जो पैकेज दे रहे हैं तो वो जो ग्रुप इस सिलसिले में पाकिस्तान के साथ ताल्लुक बेहतर करना चाहते हैं, उन ग्रुप के उन्होंने कोई निशानदेही नहीं की, कोई नाम उनका नहीं लिया। और ये भी बता दूं कि हकीमुल्ला महसूद ने कोई ऐसा तासर नहीं दिया था कि पाकिस्तान के साथ उनके मजाकरात होंगे, ये तो खुद इनकी अपनी मतबी की सोच थी। और उस जो 18-19 ग्रुप जो आइडेंटिफाई किए गए हैं जैसे चौधरी निसार साहब बता रहे थे, उनमें भी इनके किसी के नाम नहीं आए। तो मैं ये अर्ज कर रहा हूं कि अमेरिका की जो पॉलिसी है और अमेरिका पाकिस्तान की जो पॉलिसी है दहशतगर्दी के खिलाफ, ये दोनों इत्तेहादी हैं, और ये कहना के साथ कि उससे अमन के मजाकरात को जो है नुकसान पहुंचा है वो किसी हद तक ये बात गलत नहीं है। लेकिन सवाल ये उठता है कि ये जो अमन के मजाकरात होने वाले थे ये किस ग्रुप के साथ होने वाले थे? हकीमुल्ला महसूद ने तो कोई ऐसा बयान नहीं दिया, शाहिदुल्ला शाहिद ने भी कोई ऐसा बयान नहीं दिया कि ये जो ये इन नुकात पे हमारी गुफ्तगू होगी। फिर उन तीन उलमा के नाम भी नहीं बताए असेंबली में कि वो कौन थे कि जो वो जा रहे थे मुलाकात करने के सिलसिले में। तो मैं ये अर्ज कर रहा हूं कि ये सूरत हाल जो है इसमें कोई शक नहीं, बड़ा गंभीर है। कल बाकायदा एक इजलास हुआ है काबीना का जिसमें ये कहा है कि हम जो है अमन के मजाकरात को डिरेल नहीं होने देंगे। ये बिल्कुल सही है, पाकिस्तान की अस्करी क्यादत भी, पाकिस्तान की सियासी क्यादत भी चाहती है कि अमन मजाकरात हो, लेकिन ये है कि अब तो अमन मजाकरात फिलहाल मेरा ख्याल है 1-2 हफ्ते नहीं हो सकेंगे, क्योंकि गम गुस्से की जो लहर उठी है फाटा के अंदर वो तो अभी तक बरकरार है। और मैं नहीं समझता कि कोई भी नई क्यादत जैसे असमतुल्लाह शाहीन का नाम लिया जा रहा है, सजना का नाम लिया जा रहा है, कोई भी मैं समझता हूँ कि इनमें से जो है फिलहाल पाकिस्तान के साथ बातचीत नहीं करेगा। और मैं ये भी अर्ज कर दूं कि जैसे कि इमरान खान बार बार कह रहे थे कि इसमें अक्सरियत क्रिमिनल्स की है, तो वो तो माफ कीजिए भारत के साथ काम कर रहे हैं, अमेरिका के साथ काम कर रहे हैं। तो
جی میں پھر حاضر ہوں گا آپ کی خدمت میں. فوزہ شاہ صاحبہ, چودھری نثار نے کہا کہ حکیم اللہ محسود کا قتل امن کی کوششوں کا قتل ہے. آپ دیکھیں کہ اس سے پہلے بیت اللہ محسود, ولی الرحمان, مولوی نذیر اور جیسے بہت سے لوگ مارے گئے, اور بیت اللہ محسود اور ان کے زمانے میں بھی پاکستان اور طالبان کے درمیان مذاکرات کی باتیں چلتی رہیں. اب جو مذاکرات کی بات ہو رہی تھی اور حکیم اللہ محسود کو قتل کر دیا گیا, تو اتنا بڑا بیان کہ امن کی کوششوں کا قتل ہے, کیا حکیم اللہ محسود سے امن کی توقع تھی جس نے نہ فوج کو چھوڑا, نہ عام شہریوں کو اور نہ اس سرکاری تنصیبات کو؟
کی بات سے مکمل طور پہ اتفاق کرتی ہوں جو آغا صاحب ابھی بات کر رہے تھے کہ امن کس سے بات ہوگی. آپ کا ہی پروگرام تھا اور اس میں میں نے ایک دفعہ یہ واضح کیا تھا آپ سے بات کرتے ہوئے کہ میری سمجھ میں نہیں آتا کہ جو مذاکرات کی بات کی جا رہی ہے کس سے کریں گے, کیونکہ اتنے گروپس ہیں اور میں ذاتی طور پہ سمجھتی ہوں کہ اس میں زیادہ تر گروپس جو ہیں, ابھی حکیم اللہ محسود کی ہم بات کر رہے ہیں تو شاید یہ سامنے آتا تو بہت سے اور سے ایسی سامنے باتیں آتی کہ ان کے جو تانے بانے بھی ہیں وہ بھی جا کے شاید امریکہ سے ملتے, یا ہو سکتا ہے وہ بھی ان کے تانے بانے جو ہیں کہیں سعودیہ سے ملتے. میں تو اس پہ پہلے ہی کنوینسڈ ہوں کہ مذاکرات کی جب بات کی جاتی ہے تو یہ واضح ہی نہیں کیا جاتا کہ کس سے مذاکرات ہوں گے. حکیم اللہ محسود نے یہ کہا کہ انہوں نے جرگہ کیا اور اس کی وجہ سے وہ خیر سامنے آیا کہ جی ان سے کوئی مذاکرات ہوں گے, لیکن مذاکرات کا کہیں بھی جو ایک سیٹ اپ ہے وہ دکھائی نہیں دیتا تھا. اور پاکستان میں یہ بار بار یہ سوال کیا جا رہا ہے کہ کن علماء کی مدد لی جا رہی ہے. مولانا سمیع الحق اس میں گروپ میں شامل نہیں تھے, مولانا فضل الرحمان اس میں شامل نہیں تھے, جماعت اسلامی سے تعلق رکھنے والے کوئی بھی اس میں شامل نہیں تھا. تو کون تھا جو اس میں شامل تھا جس نے فسیلیٹیٹ کرنا تھا یا مذاکرات کی ابتدا کرنی تھی؟ تو یہ سوال تو پاکستان میں بہت واضح طور پہ اٹھ رہے ہیں. میں یہ سمجھتی ہوں کہ کل کا جو ایک واقعہ ہوا, جس طرح آپ نے ابھی چودھری نثار کی بات کی ہے, مجھے یہ ان کے جو سٹیٹمنٹ ہیں وہ فیس سیونگ دکھائی دے رہی ہے کہ وہ اب اپنے آپ کو یہ کہہ رہے ہیں کہ ہم آگے مذاکرات کے لیے بڑھ رہے تھے لیکن اس وقت ایک تعطل آ گیا. مجھے نہیں اس پہ کسی طرح کا بھی کوئی شبہ نہیں ہے کہ مذاکرات کہاں کس جگہ ہو رہے تھے, کس نہج پہ ہو رہے تھے. ابھی جو آغا صاحب بتا رہے تھے کہ انہوں نے اپنے کالم میں بھی لکھا اور جو انہوں نے ایک اس قسم کا کوئی پیکج دے رہے تھے, یہ بالکل درست ہے. میرے بھی, میں ابھی ان سے ہی سن رہی ہوں کہ ایسا کوئی اس قسم کا پیکج وہ لے کے جا رہے تھے. تو مقصد صرف یہ ہے کہ اگر آپ اتنی اوپن مذاکرات کی بات کر رہے ہیں, آپ نے ایک مینڈیٹ بھی لے لیا ہے, آپ نے اے پی سی کا مینڈیٹ لیا ہے, تو میرا خیال ہے کہ عوام کو اتنا بھی مبہم نہیں رکھنا چاہیے, آگاہ کرنا چاہیے, اس کو بالکل واضح طور پہ بتانا چاہیے کہ کون سے گروپ ہے, کس کے ساتھ مذاکرات ہو رہے ہیں اور کس نہج پہ ہوں گے. کیونکہ جو دہشت گردی ہے وہ صرف حکومت کا مسئلہ نہیں ہے, وہ عوام کا سنگین مسئلہ ہے. عوام اب شہری جو ہیں وہ اس سے شدید پریشان ہیں, خاص طور پہ ہم خیبر پختونخوا میں دیکھتے ہیں امن و امان کی جو صورتحال ہے وہ اس قدر سنگین ہے. پاکستان کے تمام شہر جو ہیں وہ ناکوں سے اٹے ہوئے ہیں, پاکستان کا کوئی شہری جو ہے وہ مطمئن زندگی اس وجہ سے نہیں گزار رہا. تو میرا خیال ہے کہ مذاکرات کا عمل, جب ہم پہلے یہ بات کر رہے ہیں کہ کوئی تعطل کا شکار ہے, بالکل یہ واضح جو ہے ہونا چاہیے کہ کیا مذاکرات ہو بھی رہے تھے یا نہیں ہو رہے تھے. تو اس میں جیسے میں نے کچھ ہفتے پہلے یہ ذکر کیا تھا کہ مجھے بالکل دکھائی نہیں دیتا کہ کون سا گروپ ہوگا, کس طرح مذاکرات ہوں گے, کس سطح پہ ہوں گے. کیونکہ جب مذاکرات کی بات ہوئی تھی تو دوسری جانب سے ہم نے بہت شدید کاروائیاں دیکھی, ہم نے ان جو شدت اس میں دیکھی تو اس میں مذاکرات کا عمل کہیں نہیں دکھائی دیتا تھا. اور دوسرا یہ ہے کہ ابھی آپ نے بھی جس طرح ذکر کیا کہ میاں نواز شریف جو ہیں پچھلے دنوں جو امریکہ گئے ہوئے تھے اور اوباما سے جو ملاقات ہوئی, میرا خیال ہے کہ اوباما سے جو ملاقات ہوئی ہے اس میں صرف وہ ایک مجھے زیادہ روایتی ملاقات سے زیادہ دکھائی نہیں دیتا, کیونکہ کل کچھ اعتراف بھی دکھائی دیا ہے جو اس میں میاں نواز شریف نے اپنی تقریر میں کہا ہے کہ شاید وہ ہمارا موقف نہیں سمجھ سکے. تو اس سے اندازہ ہوتا ہے کہ میاں صاحب جو ہے شاید وہ اپنا موقف بہتر پیش نہیں کر سکے یا وہ نہیں سمجھ سکے. تو یہ ابہام تو دو طرفہ تعلقات میں بھی ہمیں دکھائی دینے لگا ہے. تو میرا خیال ہے کہ اس مذاکرات کو, یہ میٹنگ کو کسی طرح اس سے ہم لنک نہیں کر سکتے. میاں صاحب نے اپنا یقیناً ایک پیغام سا پہنچایا اور وہ جو ایک روایتی قسم کی ملاقات ہے مجھے تو وہ اب دکھائی دیتی ہے, لیکن یہاں ضرورت جو ہے وہ فوری طور پہ مذاکرات کی کہہ لیجئے یا امن کے حوالے سے کسی بھی کوشش کی کہہ لیجئے، وہ بلا شبہ موجود ہے، اور وہ
بہت شکریہ
ہر
آپ کا،
شخص کا
بہت
یہی
شکریہ.
اس وقت تقاضا ہے کہ کسی بھی طرح اس خطے میں امن ہونا چاہیے. یہ ایک بہت بڑی تعداد میں لاشیں
جی.
اٹھا کے لوگ
محترمہ
تھک
میں
چکے
پھر
ہیں،
حاضر ہوں
بہت
کا
بڑی
وقت لا
تعداد
دوں.
میں. ایک تو ہم دیکھتے ہیں کہ بہت بڑے لوگ مارے گئے، لیکن دوسری جانب ہمارے ملک میں جو زخمی لوگ ہیں، جو اپنے اعضاء سے محروم ہو چکے ہیں، ان کی بہت بڑی تعداد ہے جس کا ہم ذکر نہیں کرتے. تو یہ تمام چیزیں جو ہیں یہ تقاضا کرتی ہیں کہ فوری طور پہ آگے جو چاہے مذاکرات کے ذریعے ہو، کوئی بھی جو لائے عمل بنایا جائے اس پہ عمل کیا جائے.
بہت شکریہ آپ کا. آغا صاحب ایک بار پھر میں آپ کی خدمت میں حاضر ہونا چاہ رہا ہوں. میں پوچھوں گا آپ سے، جیسا جن نکات کی طرف آپ نے یا جن شبہات کی طرف اشارہ کیا، وہ یہ کہ کن سے مذاکرات ہوں گے. میں آپ سے فرض کے طور پر یہ پوچھ رہا ہوں، فرض کریں کہ مذاکرات شروع ہو جاتے ہیں طالبان سے، تو طالبان نے تو اپنی شرائط رکھی ہیں کہ پہلے فوج قبائلی علاقوں سے واپس بلائی جائے، تو کیا فوج حکومت کی اس بات کو مان لے گی کہ وہاں سے واپس نکل آئے، اور دوسرے کیا طالبان اپنے اسلحے رکھ دیں گے؟
میں یہ سمجھتا ہوں کہ عباس صاحب بہت اچھا آپ سوال آپ نے کیا. ممکن نہیں ہے کہ فوج جو ہے اب طالبان کی اس بات کو مان لے گی، کیونکہ فوج کا جو ہے اس سے وقار مجروح ہوگا. ویسے بھی آپ کو معلوم ہے کہ فوج کی بہت خاصے فوجی جوان جو ہیں ان طالبان کے ذریعے جو ہیں وہ شہید ہو چکے ہیں، تو وہ اس قسم کی جو ہے نا بات تو ماننے کو تیار نہیں ہے. دوسری بات یہ ہو سکتا ہے کہ اگر مذاکرات کبھی بھی شروع ہو تو کچھ لوگ کچھ دے کے تحت مطلب یہ کہ کوئی بات ہوگی، کیونکہ جو اکنامک پیکج جو میں نے آپ خدمت میں پیش کیا ہے وہ اکنامک پیکج خاصا مطلب یہ کہ اس کے اندر انسینٹیو ہے، اور اس کے اندر خاصا مطلب یہ کہ اگر اس کو قبول کیا جائے تو بہت بڑی تبدیلی بھی آ سکتی ہے، اور یہ ایک قسم کی انڈیپینڈنس ہے جو کہ فاٹا کے لوگوں کو اکنامک انڈیپینڈنس اور پولیٹیکل انڈیپینڈنس مل سکتی ہے بلدیاتی نظام کے ذریعے. لیکن میں یہ کر رہا ہوں کہ فی الحال وہ طاقتیں کہ جو پاکستان کو پسند نہیں کرتی یا پاکستان سے ان کے اختلاف تھے، وہ نہیں چاہتی کہ جو طالبان ہیں باقاعدہ.
آغا صاحب سے ایک بار پھر معذرت، ہم ان کی خدمت میں دوبارہ حاضر ہوں گے. چلتے ہیں لندن. مخصوص صدیقی صاحب، فرض کریں کہ مذاکرات ہو بھی جاتے ہیں اور کچھ اتفاق بھی ہو جاتا ہے، تو جو سمجھوتا ہوگا اس پر عمل درآمد کی ضمانت کیا ہوگی آپ کے خیال میں؟
یہ بہت مشکل یہ سوال ہے، اور اس میں کوئی شک نہیں ہے کہ اگر طالبان کے میں اتنے فرقے ہیں اس میں کچھ جیسے کہ اس کے بارے میں یہ حکیم اللہ مسعود کے بارے میں یہ کہنا چاہ رہا تھا سب سے پہلے کہ چونکہ وہ تحریک طالبان کا قائد تھا، تو اور اس میں جہاں تک ہمیں اطلاع ملی ہے وہ سب سے بڑا ان کا گروہ ہے، تو میں سمجھتا ہوں کہ شاید اس وجہ سے جو مذاکرات شروع ہوتے ہیں وہ ان کے ساتھ ہوتے، لیکن اس میں کوئی شک نہیں ہے کہ اگر ایک دو گروہ تین چار گروہ کے ساتھ اگر کچھ کس کس پوائنٹ کے اوپر اگریمنٹ ہو بھی جائے تو اس کو پھر آگے جا کے کیسے بڑھایا جائے گا، یہ بہت مشکل ہے، خاص طور پہ جبکہ اس میں اتنے گروہ ایسے شامل ہیں کہ جس کے اندر باقاعدہ کرمنلز موجود ہیں اور جن کا کام صرف دہشت گردی کرنا ہے، اور ان کو اپنے ساتھ لانا اور ان سے جو بھی پوائنٹس میں اتفاق ہوا ہے اس کو آگے لے کے چلنا بہت ہی مشکل کام ہوگا، اس میں کوئی شک نہیں ہے، لیکن اس کے علاوہ کوئی چارہ بھی نہیں ہے. اور یہ اگر بڑے بڑے جو گروہ ہیں طالبان کے وہ ساتھ آ جاتے ہیں تو میں سمجھتا ہوں کہ بھائی چھوٹوں اس میں کے ساتھ ہو سکتا ہے کہ بعد میں کچھ وہ یہ گروہ جو ہیں ان کے اوپر زور دباؤ ڈال کے اور ان کو بھی اپنے ساتھ لائیں، لیکن اس یہ جو 80-90 یا 35 یا جتنے بھی ہیں ان کو سب کو ایک ساتھ بٹھانا اور ان کا سب کے ساتھ اتفاق کرنا اگریمنٹ کرنا یہ بہت مشکل کام ہوگا. یہ تو یعنی یہ کوئی ایسی چیز نہیں ہے جو 7-6 مہینے میں کے اندر اندر ہو جائے. یہ کہ میں سمجھتا ہوں کہ مذاکرات شروع ہونے چاہیے، اس کے علاوہ کوئی اور چارہ نہیں ہے، اور مذاکرات اب میرے خیال میں اسی وقت شروع ہوں گے جبکہ ڈرون حملوں کے بارے میں کوئی خاص طور پہ کوئی فیصلہ کیا جائے گا. جب تک ڈرون حملے یہ چلتے رہیں گے، اور ڈرون حملوں ویسے مجھے بہت شک ہے کہ یہ اوباما صاحب ڈرون حملے بند کریں، کیونکہ ابھی ان کا ایک بیان آیا ہے جو انہوں نے ایک کتاب میں چھپا ہے کہ مجھے لوگوں کو قتل کرنے لوگوں کو قتل کے حکم دینے میں میں بہت آگے ہوں. और ये कि जैसे ये उन्होंने बयान दिया है, और वो आपको जैसे इल्म होगा कि हर ड्रोन हमले से पहले जिन जिन लोगों को ड्रोन हमलों में कत्ल किया जाता है उसकी उसके ये उस, उसकी ये बाकायदा कागज़ पर लिख के दस्तखत करके उसकी इजाज़त देता है। इसके ज़माने में ड्रोन हमले कहीं ज़्यादा हो गए हैं उसका, जिसका हमको इल्म है, जो जॉर्ज बुश के ज़माने में थे उससे, और इसके ज़माने में कहीं ज़्यादा शहरी मारे गए हैं जो जो बनिस्बत जॉर्ज बुश के ज़माने से। तो ये ड्रोन हमले बंद नहीं करेगा, और ये ज़ाहिर है इसको तो अमरीकी आवाम को साबित ही करना है कि ये गोरे जो जो सफ़ेद चमड़ी के जो जो सदर हुए हैं उससे भी ज़्यादा ये सख्त है, और उससे उससे भी ज़्यादा ये नहीं, एक तरह से कहना चाहिए कि अब ताकतवर है और खासतौर मुसलमानों के खिलाफ है। तो लेकिन अगर ड्रोन हमले नहीं बंद हुए तो मैं नहीं समझता कि मुज़ाकरात हो सकते हैं, क्योंकि अगर यही सिलसिला चलता रहा जो अभी हुआ है, और इन्होंने मसलन मुज़ाकरात को रोकने के लिए हकीमुल्ला मसूद को मारा, तो ये तो चलता रहेगा। और दूसरी चीज़ ये कि हमको ड्रोन हमले के बारे में एक चीज़ और समझनी चाहिए, वो ये है कि जब भी ड्रोन हमला आता है और जो रॉकेट फेंकते हैं, तो जिस शख्स को कत्ल किया जा रहा और या जिस जिन लोगों को मारा जाने वाला होता है उनकी जो एग्जैक्ट कोऑर्डिनेट्स पोजीशन, वो कोई उनको अमेरिका में उसी उसी वक्त अपने मोबाइल टेलीफोन से या किसी और तरीके से वो उनको वहां भेजता है, तो सेकंडों के अंदर जो है ड्रोन आके उनको रॉकेट से मार देते हैं। तो एक चीज ये भी है कि जो लोग ये इंफॉर्मेशन भेज रहे हैं कि जैसे कि इसका हकीमुल्ला मसूद था, उसका चचा, और जो जिन लोगों को मारा गया, कि वो लोग कहाँ पे हैं, तो वो लोग भी उनका भी उसको उनको भी सामने लाना पड़ेगा। जब तक तो ड्रोन हमले उसी वक्त तक कामयाब होते हैं जबकि इनके जो जासूस हैं वो सही जगह वो बता देते हैं, अमेरिका में टेक्स्ट कर देते हैं कि ये फला फला जगह मौजूद है और ड्रोन को भेज दो। तो दो चीज़ें हो गई, एक तो ये कि ड्रोन हमले बंद होने ज़रूरी है मेरे ख्याल में, और चूंकि ड्रोन हमले नहीं बंद होंगे तो पता नहीं मुज़ाकरात की क्या शक्ल होगी।
बहुत शुक्रिया आपका फौजिया शाह साहिबा। ड्रोन हमले बंद नहीं होंगे, बज़ाहिर ऐसे ही नज़र आ रहा है, और तालिबान का कहना है कि ड्रोन हमले बंद नहीं हुए तो मुज़ाकरात नहीं करेंगे। हुकूमत कह रही है कि मुज़ाकराती अमल को डीरेल नहीं होने देंगे, और अब हकीमुल्ला महसूद के कत्ल और हलाकत के बाद हुकूमत के साथ मुज़ाकरात से साफ इनकार कर दिया गया। तो ये हुकूमत जो अब मुज़ाकरात का अलम लिए हुए परचम बुलंद किए ढिंढोरा पीट रही है, तो कैसे मुमकिन हो सकेगा ये सब कुछ?
देखिए, ये बहुत मुश्किल यकीनन दिखाई देता है, और मैं समझ रही हूँ कि जो मुज़ाकरात की बात की जा रही है और जो अभी जिस किस्म का जो तासुर दिया जा रहा है, मुझे ऑन ग्राउंड तो ऐसी कोई स्ट्रॉन्ग चीज़ दिखाई नहीं देती, जो साफ बात है। लेकिन ये है कि ये एक तासुर जो है मेरे ख्याल में आवाम के लिए भी दिया जाता है। जिस तरह हमने कल सुना कि एक पार्टी की जानिब से ये कहा गया कि वो फौरी तौर पे नेट सप्लाई रोक देंगे अगर ना किया गया, और वो अपने सूबे से नहीं जाने देंगे। तो ये कुछ अभी तक कुछ गैर संजीदा किस्म की चीज़ें भी हमें दिखाई दे रही हैं, और पॉइंट स्कोरिंग जो है वो भी हमें कुछ सियासी जमातों से दिखाई दे रही है। हुकूमत यकीनन वो चाहती है कि वो, जब आपको मालूम है कि जब इंतखाबात से कबल उसके जो मैंडेट में वाज़े तौर पे ये उसके जो उसका मंशूर था उसमें वाज़े तौर पे उसने ये कहा था कि वो मुज़ाकरात करेंगे, और यही तासुर दिया जा रहा था कि शायद एक बेहतर तौर पे आगे अमन की जानिब बढ़ेंगे। क्योंकि उस इंतखाबात से कबल जब मुज़ाकरात की बात हुई थी तो उस वक्त उन्होंने गारंटी जो मांगी थी तालिबान ने, उसमें पाकिस्तान मुस्लिम लीग नवाज़ की सरबराह जो है मियाँ नवाज शरीफ, उनकी गारंटी भी शामिल थी। उस वक्त उन्होंने जो 3 नाम लिए थे उसमें मियाँ नवाज शरीफ जो है उनकी गारंटी बाकायदा शामिल थी। तो आवाम में ये तासुर था कि मुस्लिम लीग नवाज़ जो है वो बेहतर तौर पे आगे मुज़ाकरात करने की पोजीशन में होगी, और मुझे ये लगता है कि मियाँ नवाज शरीफ की जानिब से जो अब मुज़ाकरात की बात की जा रही है, क्योंकि सामने इस वक्त कुछ भी नहीं है कि किससे मुज़ाकरात करने हैं, और इस वक्त ये कहना कि मुज़ाकरात के अमल जो है वो बढ़ाते रहेंगे या कुछ है, तो मेरा ख्याल है कि ये सिर्फ एक सिर्फ फैसला है, असूली फैसला हम उसको कह सकते हैं कि मुज़ाकरात होने चाहिए। लेकिन मुज़ाकरात का आगे किससे साथ होने चाहिए, और उस फरीक के साथ जो आपको तस्लीम नहीं कर रहा, क्या उससे मुज़ाकरात हो सकते हैं? जो आपके आइन को तस्लीम नहीं कर रहा, जो हुकूमत की रिट को चैलेंज कर रहा है और हुकूमत को तस्लीम नहीं कर रहा, इस रियासत को तस्लीम करने से भी वो तकरीबन इज्तनाब कर रहा है, तो उससे मुज़ाकरात किस शक्ल में होंगे, उसका लीगल स्टेटस क्या होगा, क्या मुज़ाकरात जो हैं वो आगे बढ़ सकेंगे, ये एक बहुत ही मुश्किल मैं समझती हूँ कि बात होगी, और इसमें मुझे कोई इतनी ज़्यादा आगे उम्मीद दिखाई नहीं देती। मुज़ाकरात मेरा ख्याल है इस वक्त एक कंसेंसस ये पाया जाता है कि ठीक है होने चाहिए, लेकिन कहाँ होंगे, क्या होंगे, किस तरह होंगे, गारंटी क्या होगी, जो आप अभी मुख्तलिफ सवालात जो आप उठा रहे हैं इनके जवाबात हमारे पास नहीं हैं। इसको हमें बिल्कुल, क्योंकि हमारे सामने एक मुज़ाकराती टीम ही नहीं है। मुज़ाकरात किससे होंगे, हमारी टीम कौन सी होगी, किसको वो गारंटी समझेंगे, किसको तस्लीम करेंगे, क्या मौलाना समीउल हक सिर्फ एक वाइस शख्सियत ऐसी हैं कि उनकी ज़ात पे मुकम्मल एतमाद किया जाएगा, तो ये सवालात इंतहाई जो हैं वो पेचीदा हैं। लेकिन ये है कि एक जिसको एक सिर्फ उम्मीद कहा जाता है कि सामने हम उम्मीद रखते हैं कि होने चाहिए, अमन होना चाहिए, बातचीत के ज़रिए मामला तय किए जाने चाहिए, और चाहे उनको फैसिलिटेट किया जाए, उनमें तालीम की जाए, ये एक तमाम जो है हमारी विशफुल थिंकिंग जो है वो हमारी हैं। हर शख्स की ये है कि अमन किस तरह कायम किया जाए। हमारे ज़ाहिर जिस तरह आपको भी मालूम है इकतसादी तौर पे हमें कितना नुकसान हुआ है, हमारे जानी नुकसान हुआ है, माली नुकसान, हर किस्म का हम नुकसान कर रहे हैं। सबसे बड़ी बात जो है हमारी पूरी कौम जो है, अगर ये मैं कहूँ कि वो उसमें 60% लोग टेंशन एनजाइटी का शिकार होते चले जा रहे हैं, हमारे बच्चे जो हैं वो परेशानी से दो चार होते जा रहे हैं, इसका कोई भी, इसको आप किसी पैमाने पे नहीं नाप सकते, लेकिन हम बहुत बड़ा इसका जो है नुकसान उठा रहे हैं। तो इस सूरत में तो ये ख्वाहिश तो है कि अमन हो, मुज़ाकरात हो, लेकिन जो है मैं समझती हूँ कि पिछली हुकूमत अगर हमारी कुछ नहीं कर सकी, या अभी भी ये हुकूमत जो है मुझे क्लियर दिखाई नहीं दे रही।
बहुत शुक्रिया आपका, बहुत शुक्रिया। मैं फिर हाजिर हूँगा अगर वक्त रहा
आगे बढ़ सकती है, किस कदर मुज़ाकरात को कामयाब कर सकती है।
बहुत शुक्रिया आपका। आगा साहब, एक अजीब गरीब सवाल है, वो ये कि हुकूमत पाकिस्तान, चाहे मौजूदा हुकूमत रही हो चाहे इससे पहले की हुकूमत, उस पर कई तरफ से इल्ज़ाम, और बेचारी जो हुकूमत है चाहे मौजूदा या इससे पहले की, बीच में फंसी हुई नज़र आती है। अमेरिका उस पर मुसलसल इल्ज़ाम लगाता है कि कहीं न कहीं से तालिबान और दहशतगर्दों के सिलसिले में सॉफ्ट कॉर्नर, नरम गोशा हुकूमत पाकिस्तान रखती है, और डूमोर और डूमोर और डूमोर का मुतालबा करता है अमेरिका। और दूसरी तरफ तालिबान या जो दहशतगर्द अनासिर हैं वो हुकूमत पर इल्ज़ाम लगाते हैं कि हुकूमत पाकिस्तान, जैसा कि अभी शाहिदुल्ला शाहिद ने कहा तालिबान के तर्जमान ने, कि अमरीका की गुलाम उनके अपने लफ्ज़ों में, और अमरीका का साथ दे रही है। तो ये जो बीच का मखमसा है, हुकूमत बेचारी निकले तो कैसे निकले?
देखिए ये बहुत बहुत उम्दा सवाल है, लेकिन देखिए मैं ये समझता हूँ कि तहरीक तालिबान जो है वो 2007 में तश्कील पाई थी, 2007 में, और 2007 में इसके बाद ये है कि जरदारी साहब की हुकूमत थी। आप यकीन करें कि अगर हुकूमत पाकिस्तान की पॉलिसी सही होती, वो मजबूत पॉलिसी होती, तो ये जो 2007 में तालिबान बने और उसके बाद ये है कि वो मुख्तलिफ इलाकों में फैले और उन्होंने हुकूमत पाकिस्तान को चैलेंज किया, तो ये बहुत पहले ही इस इकोनॉमिक पैकेज को दे सकते थे जिसका मैंने आपको हवाला दिया है। बात दरअसल ये है कि पाकिस्तान की जो अपनी अंदरूनी पॉलिसी है तालिबान के सिलसिले में वो इंतहाई नाकिस है, इंतहाई कमजोर है। यही वजह है कि सूरत हाल जो है आज इतनी गंभीर हो गई है कि ये बिल्कुल अंधेरे में टमक टोइया मार रहे हैं। इनको ये समझ में नहीं आ रहा कि हम क्या करेंगे। कभी अमेरिका से कहते हैं कि आप ड्रोन हमले बंद कर दें, अमेरिका जिंदगी भर ड्रोन हमले नहीं बंद करेगा जब तक कि वहां से दहशतगर्द जो है खत्म नहीं आते। दूसरा ये कि सिक्योरिटी काउंसिल का तो ये काम ही नहीं है, सिक्योरिटी काउंसिल का ये काम थोड़ी है कि वो ड्रोन हमले बंद कराए। अगर यही होता तो बान की मून ने तो कहा है कि जो 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 ड्रोन हमले हैं वो किसी भी मुल्क की सालमियत के खिलाफ है, तो बान की मून ही इसको बंद करवा देते। सिक्योरिटी काउंसिल तो मुख्तलिफ ममालिक के दरमियान जो ताल्लुकात खराब होते हैं या जैसे जंग का खतरा होता है तो उसमें ये काम करते हैं। तो मैं ये अर्ज कर रहा हूं कि पाकिस्तान की अपनी पॉलिसी बहुत जो है वो इतनी नाकिस है, और यकीनी तौर पर नवाज शरीफ की हुकूमत फंस गई है। हालांकि नवाज शरीफ साहब दिल से चाहते हैं कि अमेरिका से उनके ताल्लुकात बेहतर हो, क्योंकि पाकिस्तान की इकोनॉमी तो मैं समझता हूं कि अगर IMF से तरह से इनको इमदाद नहीं मिलती 6.6 बिलियन डॉलर की, तो ये तो कोलैप्स हो गया था पाकिस्तान। तो ये भी चीज हमारे सामने होनी चाहिए। दूसरी बात यह कि पाकिस्तान का सारा एक्सपोर्ट जो है वो तकरीबन 67% जो है वो अमेरिका की तरफ जाता है। और फिर अगर ये है कि इमरान खान साहब जो इस बात के लिए दावा करते हैं कि ड्रोन हमले बंद होने चाहिए, आज 4-5 महीने हो गए, अगर इमरान खान साहब इतने ही ताकतवर थे और इतने ही जज्बाती थे तो इनके ही हुकूमत में, यानी गुज़िश्ता 4 माह के अंदर पेशावर के अंदर बड़े खौफनाक किस्म के धमाके हुए, किस्सा खानी बाजार में हुआ, चर्च में हुआ, सब जगह हुआ, लेकिन यह कि इमरान खान साहब देखते रहे, अगर वाकई इतने ताकतवर थे तो बंद कर देते नेटो की सप्लाई को। लेकिन हर आदमी जो है ना वो ड्रोन हमलों के हवाले से और तालिबान से मजाकत के सिलसिले में अपने पॉइंट स्कोर कर रहा है और उनको कोई इस बात में दिलचस्पी नहीं है कि वाकई मजाकरात अगर हम करते हैं तो कौन से लोग होंगे कि उनको हम अपने लेकर आए। फिर ये कि पार्लियामेंट में भी झूठ बोल रहे हैं, पार्लियामेंट में लोगों की निशानदेही नहीं कर रहे और इतनी, और मैं आज कर दूं कि जितने पाकिस्तान के सियासतदान झूठ बोलते हैं मेरा ख्याल है उसका रिकॉर्ड तो किसी और मुल्क में भी नहीं है। और झूठ से आवाम के ये जज्बात से खेलते हैं, ये क्यों नहीं कहते कि हकीमुल्ला महसूद जो था वो एक दहशतगर्द था और उसको बिल्कुल हीरो बना, अच्छा बाज एंकर जो है उसको हीरो बनाने की कोशिश कर रहे हैं, हालांकि उसने कितने लोगों को कत्ल किया, 50,000 पाकिस्तानी कत्ल किए गए। लोग क्यों डरते हैं? इसलिए डरते हैं कि उनको मालूम है कि उनके मफादात जो है मजरूह होंगे, वो मुजमैन हो जाएंगे उनके मफादात। तो मैं नहीं समझता कि नवाज शरीफ साहब में इतनी कैपेबिलिटी है, इतनी कैपेसिटी नहीं है उनके अंदर कि वो किसी तरीके से या तो ड्रोन हमले रुकवा सके। और ये भी बता दूं आपकी ये नेटो सप्लाई की बहुत चहक रहे हैं और बहुत ज्यादा मतलब के लोगों के जज्बात ये एक कंटेनर नहीं रोक सकते।
बहुत शुक्रिया आपका खैबर साहब, बहुत शुक्रिया। वक्त हमारा बिल्कुल अब खत्म हो चुका है। नाज़रीन आपने हमारे मौजूदा मेहमानों की गुफ्तगु मुलाहिज़ा फरमाई और जो निचोड़ निकला वो ये कि जैसा कि इमाम खुमैनी रिज़वानुल्लाह ताला अलैह ने कई अशे कबल फरमाया था कि तमाम तर फितना फसाद और मुसीबतों की जड़ और उसकी सरपरस्ती अमरीका ही करता है और वही है। तो आज यहाँ देखें पाकिस्तान के हालात, इलाके के हालात, दीगर मुल्कों के हालात, आप देखें कि अमरीका ही तमाम तर मुसीबतों और फितनों की जड़ है। और अब जैसा कि आप जानते हैं कि ये महीना जो शुरू हुआ है आज से, ये बातिल के खिलाफ हक की फतह का महीना है। अगर हक परस्त शऊर आगाही और बेदारी के साथ काम लें तो बड़े से बड़े बातिल रहनुमाओं और बुतों और क़ुव्वतों को शिकस्त दी जा सकती है, लेकिन शर्त यह है कि हमें इखलास और हक को मुंतखब करना होगा। अगले प्रोग्राम तक के लिए मुझे अली अब्बास दीगर साथियों को इजाज़त दीजिए। खुदा हाफ़िज़।